تفسیر سورة المزمل مکی سورت ہے، اس کے دو رکوع، 20 آیات، الفاظ اور کلمات کی تعداد 275، جبکہ حروف 888 ہیں، 888. اس سورت کا نام پہلی آیت کے لفظ المزمل سے لیا گیا ہے، یہ اس کا علامتی نام ہے. اس سورت کے دو رکوع دو الگ الگ زمانوں میں نازل ہوئے. پہلا رکوع بالاتفاق مکی ہے، مکہ میں نازل ہوا اور مکہ کے ابتدائی دور میں نازل ہوا، جبکہ دوسرا رکوع مدنی دور میں نازل شدہ معلوم ہوتا ہے، کیونکہ اس میں قتال فی سبیل اللہ اور زکاة کے فرض ہونے کا ذکر ہے. مفسرین کہتے ہیں کہ قتال فی سبیل اللہ اور زکاة یہ مدنی دور میں فرض ہوئی تھی، مکی دور میں قتال فی سبیل اللہ کی اجازت نہیں دی گئی تھی. اسی طرح مکی دور میں انفاق فی سبیل اللہ کا حکم تو موجود تھا، لیکن زکاة کے احکام نازل نہیں ہوئے تھے. آیت نمبر 1 سے لے کر 7 تک رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا گیا ہے کہ جس عظیم کام کی ذمہ داری آپ پر ڈالی گئی ہے، اس کی ذمہ داری سنبھالنے کے لیے آپ اپنے آپ کو تیار کریں. اور اس کی عملی صورت یہ بتائی گئی کہ آپ راتوں کو اٹھ کر آدھی رات یا اس سے کچھ کم و بیش نماز پڑھا کریں. یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا انا سنلقی علیک قولا ثقیلا ان ناشیت اللیل ہی اشد وطئا واقوم قیلا ان لک فی النہار سبحا طویلا. یا ایھا المزمل، اے اوڑھ لپیٹ کر سونے والے، مزمل کسے کہتے ہیں؟ اس کا روٹ ہے زا میم لام. اس کے معنی ہیں کپڑے میں لپیٹنا، کپڑے میں اپنے آپ کو چھپانا. مزمل کپڑوں میں لپٹا ہوا. اصل میں یہ لفظ متزمل تھا، میم تا زا میم لام، اور عربیت کے قاعدے کے مطابق تا جو تھی وہ حرف زا میں مدغم ہو گئی. مزمل کسے کہتے ہیں؟ اس کپڑا اوڑھنے والے کو مزمل کہتے ہیں جو کسی کمزوری، ڈر یا بددلی کی وجہ سے کپڑا ओढ़ कर लेट जाए। आप देखिए, हमें जो है वो बुखारी, मुस्लिम, तिर्मिजी ने जाबिर बिन अब्दुल्ला रदी अल्लाह अन्हों से जो रवायत की है उससे पता चलता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जब पहली बार वही नाजिल हुई और गारे हिरा से घर वापस आते हुए जिब्रील अलैहि सलाम को फिजा में देखा तो आप पर कपकपी तारी हो गई, और घर पहुंचते ही खदीजा रदी अल्लाह अन्हा से कहा, जम्मे लूनी व दस से रूनी, मुझे फौरन कंबल उड़ा दो। इसीलिए अल्लाह ताला ने इस सूरत में लुत्फ और मोहब्बत से आपको अल-मुज़म्मिल और दूसरी सूरत में आपको अल-मुदस्सिर का खिताब दिया। बाज़ मुफस्सरीन ने इसकी ये वजह बयान की है कि इब्तदाई वही में जब जिब्रील अलैहिस्सलाम आपके पास आते तो वही के रोब से आप पर कपकपी तारी हो जाती और आप कंबल ओढ़ लेते, इसीलिए आपको अल-मुज़म्मिल का खिताब दिया गया। कुछ दिनों के बाद जब ये कैफियत ख़त्म हो गई तो अल्लाह ने आपके दिल को सबात और सुकून अता किया। तीसरी राय यह है कि मुज़म्मिल के मानी है नबूवत का बारे गिरा उठाने वाला। नबी सल्लल्लाहु अलैहि वसल्लम पर आखिरी रिसालत का बारे गिरा भारी बोझ डाला गया, इसलिए इस बड़ी जिम्मेदारी का एहसास दिलाने के लिए आपको इस खिताब के साथ पुकारा गया। अब आप देखें, आप ज़रा तसव्वुर करें इस बात का कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल होती है, अल्लाह ताला ने आप पर नबूवत की, रिसालत की भारी जिम्मेदारी जो है वो आयत की है, मुकर्रर की है, और भारी जिम्मेदारी के मिलने पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुतफक्किर रहते, अफसरदा रहते, गमजदा रहते। कुरैश के सरदार और अमीर लोग दावत की मुखालफत कर रहे थे और मुखालफत में इंतहाई शिद्दत इख्तियार की हुई थी। ऐसे में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुतफक्किर रहने लगे, गमजदा रहने लगे। आप अंदाज़ा करें किसी ऐसे शख्स का जो अपने माहौल में हर शख्स की मुखालफत उसके तानों और तंज का हदफ बनकर रह जाए, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के गम, अलम, अफसुर्दगी का क्या हाल होगा कि आपका फ़र्ज ही ये था कि आप अपने मौल की, कि आप अपने माहौल की इस्लाह करें, और आप जिनकी इस्लाह चाहते थे वो सब जो थे वो आपके मुखालिफ थे। तो लोगों की मुखालफत से और मुखालफत में शिद्दत से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तबीयत में खलवत पसंदी पैदा होने लगी, लोगों से बेताल्लुकी की कैफियत। और आम तौर पे ऐसा शख्स जब इर्द गिर्द से हदफ, तीर, निशाने और मुखालफत जो है वो मिले तो होता क्या है कि चादर लपेट कर या चादर में लिपट कर वो बैठ जाता है या लेट जाता है या आम सोसाइटी से वो खलवत में चला जाता है। तो दूसरों को, दूसरों के तानों से अपने आप को बचाने के लिए और उनके ताने का जवाब देने के लिए, उनके तानों का जवाब देने की बजाय फिर इंसान अकेले में सूरत हाल का सही हल ढूंढने की कोशिश करता है, और इस ज़हनी कैफियत में सबसे बड़ी दोस्त, गमगुसार इंसान को अपनी चादर महसूस होती है कि जिसमें वो छुप कर गोया अपने माहौल से किनारा कश हो जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम جو لوگوں کے لیے رحمت اللہ العالمین بنا کر بھیجے گئے تھے وہ اپنی ذمہ داری کے معاملے میں انتہائی حساس تھے. وہ جان توڑ کوشش کر رہے تھے تاکہ لوگوں کی اصلاح ہو, اور جوں جوں آپ کی کوششوں میں اضافہ ہو رہا تھا لوگوں کی مخالفت جو تھی وہ بڑھتی جا رہی تھی. تو یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے کہا کہ چادر میں لپٹنے والے, یا ایوہ المزمل, اے مزمل, قم. قم جو ہے یہ قاف و میم سے ہے اور اس کے معنی ہے, یہاں پہ قم آرڈر کا صیغہ ہے کہ کھڑا ہو جا. قم, کھڑے رہا کرو, اللیلہ, رات کو, الا قلیلن, مگر کم, فرمایا کہ اے کپڑوں میں لپٹنے والے, آپ رات میں نماز میں کھڑے رہا کریں مگر کم. نصفہ, اب آپ دیکھیے کہ پھر فرمایا نصفہ, اس کا نصف, اس کا آدھا, اوین قص منہ, یا کم کرو اس سے, قلیلہ تھوڑا سا, آدھی رات یا اس سے کچھ کم کر لو, او زد علیہ یا اس سے کچھ بڑھا دو. اب آپ دیکھیے کہ ایک حکم تو یہ دیا آیت نمبر دو میں کہ رات میں نماز کھڑے رہ کر پڑھا کرو اور اس کا کم حصہ سونے میں جو ہے وہ گزارو. دوسرا حکم جو پتا چلتا ہے وہ یہ کہ پوری رات نماز میں گزار دینے کا تم سے مطالبہ نہیں ہے, بلکہ آرام بھی کرو اور رات کا ایک قلیل حصہ عبادت میں بھی صرف کرو. پھر آپ دیکھیں کہ وقت کی کتنی مقدار عبادت میں صرف کی جائے. اس سلسلے میں رسول اللہ صلی اللہ علیہ وسلم کو اختیار دیا گیا کہ خواہ آدھی رات نماز میں رہیں, نصفہ ہو آدھی رات, اون قس منہ قلیلہ, یا اس سے کچھ کم کر دیں, او زد علیہ, یا اس سے کچھ زیادہ کر دیں. مفسرین کہتے ہیں اللہ رب العزت نے کہا کہ قابل ترجیح آدھی رات ہے, نصفہ ہو قابل ترجیح آدھی رات ہے, اور اسی کو معیار قرار دے کر کمی بیشی کا اختیار دے دیا گیا کہ یا اس سے تھوڑا کم کر لیں یا اس سے تھوڑا زیادہ کر دیں. یعنی آدھی رات سے تھوڑا کم بھی ہو سکتا ہے اور تھوڑا زیادہ بھی ہو سکتا ہے, لیکن قابل ترجیح یہ ہے کہ آپ آدھی رات جو ہے وہ اللہ کی عبادت کے لیے کھڑے ہوا کرے. پھر رات کے وقت جب آپ عبادت کریں گے, جب نماز میں کھڑے ہوں گے تو کرنا کیا ہے؟ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا, اور قرآن کو خوب ٹھہر ٹھہر کر پڑھو. را تا لام, اس کے معنی ہیں کسی چیز کو خوبی, آرائش اور حسن تناسب کے ساتھ ادا کرنا, خوش آوازی سے پڑھنا, پڑھنے میں خوش الحانی اور حسن ادائیگی میں حروف کا لحاظ رکھنا. اصل میں رات عالم کسی چیز کی خوبی, آرائش اور بھلائی کے لیے استعمال کیا جاتا ہے. آدمی کے دانت اگر حسن ترتیب کے ساتھ ہوں, چمکتے ہوئے ہوں, تو ان کو بھی کہتے ہیں رجل رتل الاسنان. اب یہاں پر بھی یہ بات بتائی گئی कि कयामे लैल में कुरान को खूब साफ साफ पढ़ा करें। कुरान के अल्फाज की अदायगी सहूलत के साथ, इस्तकामत के साथ आप कीजिए। इमाम रागिब रहमतुल्लाह अलैह कहते हैं, तरतील के मानी है कलमे को सहूलत और इस्तकामत के साथ मुंह से निकालना। तिलावत कुरान में जल्दी न करना, बल्कि तरतील के साथ, तसहील के साथ अदा करना और साथ ही इसके मानी पर तदब्बुर और गौर करना। सूरत अल फुरकान आयत नंबर 25, वरत्तल नाहू तरतीला, हमने कुरान को बवास्ताए जिब्रील अलैहि सलाम तरतील के साथ अपने रसूल को पढ़कर सुनाया। सूरत बनी इसराइल आयत 17, व कुरआनन फरक नाहू ली तकराहू अलन नासी अला मुक्स। हजरत अली रजी अल्लाह अन्हों से तरतील के मानी पूछे गए तो आपने फरमाया, हुआ तजवीदुल हुरूफी व मारिफतुल वुकूफ। हुरूफ को तजवीद के साथ अदा करना और औकाफ में माहिर होने का नाम तरतील है। कुरान को खूब ठहर ठहर कर तरतील के साथ पढ़ना, इसके मानी है कि तेज तेज ना पढ़ा जाए, आहिस्ता आहिस्ता एक एक लफ्ज जबान से अदा किया जाए, एक एक आयत पर ठहरा जाए ताकि जहन पूरी तरह कुरान के मानी मफहूम को समझ सके, इसके मजामीन से मुतासिर हो। जहां अल्लाह की जात और सिफात का जिक्र हो तो अल्लाह की अजमत और हैबत दिल पर तारी हो, जहां अल्लाह की रहमत का जिक्र हो तो दिल जज्बाते तशक्कुर से लबरेज हो जाए। कहीं अजाब, जहन्नुम और अल्लाह की नाराजगी का जिक्र हो तो दिल पर खौफ तारी हो, जिस्म के रोंगटे खड़े हो जाएं। अगर किसी चीज का हुक्म दिया गया है या किसी चीज से मना किया गया है तो समझा जाए कि अल्लाह ताला किस चीज का हुक्म दे रहे हैं, किस चीज से मना कर रहे हैं। तो किरात के मानी कुरान को महज अल्फाज से अदा करना नहीं है, बल्कि गौरव फिक्र और तदब्बुर के साथ अदा करना है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की किरात का तरीका हजरत अनस रदी अल्लाह अन्हों से पूछा गया तो उन्होंने कहा, आप अल्फाज को खींच खींच कर पढ़ते थे। मिसाल के तौर पर उन्होंने बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर बताया कि आप अल्लाह रहमान और रहीम को मद के साथ पढ़ा करते थे। इसे बुखारी ने रवायत किया है। हजरत उम्मे सलमा रदी अल्लाह अन्हा से यही सवाल पूछा गया तो उन्होंने बताया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक एक आयत को अलग अलग पढ़ते और हर आयत पर ठहर जाते, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन पढ़कर रुक जाते, फिर अर्रहमानिर्रहीम उस पर ठहर जाते और इसके बाद रुक कर मालिक यौमिद्दीन कहते। इसे मुसनद अहमद, अबू दाऊद, तिरमिजी ने रवायत किया है। एक और रवायत में हजरत उम्मे सलमा रदी अल्लाह ने बयान करती हैं, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक एक लफ्ज वाजे तौर पर पढ़ा करते। तिर्मिजी और नसाई के रवायत है, तिर्मिजी और नसाई की रवायत है। हजरत हुजैफा बिन यमान रदी अल्लाह अन्हु कहते हैं, एक मरतबा मैं रात की नमाज में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ खड़ा हो गया तो आपकी किरात का ये अंदाज देखा कि जहां तस्बीह का मौका आता वहां आप तस्बीह फरमाते, जहां दुआ का मौका आता वहां आप दुआ मांगते, और जहां अल्लाह ताला की पनाह मांगने का मौका आता तो वहां आप अल्लाह की पनाह मांगते। इसे सही मुस्लिम और नसाई ने रवायत किया है। हजरत अबू जर रजी अल्लाह अन्हु का बयान है, एक मरतबा रात की नमाज में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इस आयत पर पहुंचे, इन तुअज़्ज़िबहुम फ़इन्नहुम इबादुक व इन तग़फ़िर लहुम फ़इन्नका अंतल अज़ीज़ुल हकीम। اگر تو انہیں عذاب دے تو وہ تیرے بندے ہیں، اور اگر تو ان کو معاف کر دے تو تو غالب اور دانا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم اسی کو دہراتے رہے یہاں تک کہ صبح ہو گئی۔ اسے مسند احمد اور بخاری نے روایت کیا ہے۔ اب آپ دیکھ لیجئے کہ یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے کہ آپ قرآن کو خوب ٹھہر ٹھہر کر پڑھا کریں۔ اور اس کے معنی کیا ہیں کہ یہاں پہ قرآن کے پڑھنے کا طریقہ بتایا جا رہا ہے کہ آیات کا تاثر لیا جائے، ان پر تدبر کیا جائے، ان پر غور و فکر کیا جائے، اور اللہ تعالیٰ کی پناہ مانگی جائے۔ آیت نمبر 5، اِنَّا سَنُلْقِيقَ عَلَيْكَ قَوْلًا ثَقِيلًا، ہم تم پر ایک بھاری کلام نازل کرنے والے ہیں۔ اب آپ دیکھیے کہ یہاں پر جو ہے قیام لیل کی جو ہدایت کی گئی تھی، اب اس کا مقصد بتایا جا رہا ہے کہ آپ کو جو رات کی نماز کا حکم دیا جا رہا ہے تو حکم دینے کا مقصد یہ ہے کہ ہم آپ پر ایک بھاری کلام نازل کرنے والے ہیں، اور وہ بھاری کلام اٹھانے کے لیے آپ کے اندر تحمل کی طاقت ہونی چاہیے۔ اس بھاری بات اور ذمہ داری کو اٹھانے کے لیے آپ ریاضت کیجئے، آپ تیاری کیجئے۔ سوال یہ پیدا ہوتا ہے کہ قولن ثقیلہ سے کیا مراد ہے؟ سنلقی کے معنی تو آپ کو آتے ہی ہیں، انا بے شک ہم نے، سنلقی سا ان قریب، اور لکیا لقو ملنا ملاقات کرنا، تو ہم ڈالتے ہیں، ہم ڈالیں گے، علی کا آپ پر، پیارے رسول صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے۔ قولن، قولن فرمان، کلام، ثقیلہ سا قاف لام، اور اس کے معنی ہوتے ہیں بھاری کے، ثقیل کے معنی بھاری کے ہیں، اور قول ثقیل سے مراد ہے قرآن مجید اور دین کی تبلیغ کی ذمہ داری کہ ہم آپ پر بھاری کلام نازل کرنے والے ہیں۔ تو بھاری کلام سے مراد ہے قرآن مجید، اس کے احکام اور فرائض پر عمل، اس کے حدود کی پابندی، اور اس کی تبلیغ اور دعوت۔ اور یہ ذمہ داری جو ہے یہ طاقتوں کو نچوڑنے والی ہے، یہ ذمہ داری جو ہے یہ بہت ہی بھاری ذمہ داری ہے، اور اس بھاری ذمہ داری کے لیے ضروری ہے کہ آپ ریاضت کریں، اور آپ جو ہیں اس ذمہ داری کو اٹھانے کے لیے آپ تیاری کریں۔ اس ذمہ داری کے لیے جن وسائل اور ذرائع کی ضرورت ہے، اس میں سب سے پہلے اللہ کی صحیح معرفت، مستحکم ایمان، غیر متزلزل صبر، اپنے رب پر کامل اعتماد اور توکل۔ تو آپ جو ہیں یہ اوصاف اپنے اندر پیدا کریں، اور ان اوصاف کے حصول کا واحد ذریعہ رات کی نماز، تہجد کی نماز کو قرار دیا گیا۔ بعض نے بھاری بوجھ سے مراد وہ بوجھ لیا ہے جو وحی کے وقت نبی صلی اللہ علیہ وسلم پر پڑتا تھا، جس سے سخت سردی میں آپ پسینے سے شرابور ہو جاتے۔ ہم تم پر ایک بھاری کلام نازل کرنے والے ہیں، اور آپ یاد رکھیں کہ قرآن کے احکام پر عمل کرنا، اس کی تعلیم کا نمونہ بن کر دکھانا، اس کی دعوت کو لے کر ساری دنیا کے مقابلے میں اٹھنا، اس کے عقائد، اس کے افکار، اس کا اخلاق، اس کے آداب، تعلیم، تہذیب، تمدن، اس کے ذریعے سے پوری دنیا میں انقلاب برپا کرنا، یہ ایک ایسا بھاری کام ہے کہ اس سے بڑھ کر کسی اور بھاری کام کا تصور نہیں کیا جا سکتا۔ اور حتیٰ کہ قرآن کے نزول کا وقت رسول اللہ صلی اللہ علیہ وسلم پر بڑا مشکل ہوتا تھا۔ حضرت عائشہ صدیقہ رضی اللہ عنہ کہتی ہیں، میں نے سخت سردی کے زمانے میں رسول اللہ صلی اللہ علیہ وسلم پر وہی نازل ہوتے دیکھی ہے، آپ کی پیشانی سے اس وقت پسینہ ٹپکنے لگتا تھا۔ بخاری، مسلم، ترمذی، نسائی نے اسے روایت کیا ہے۔ ایک اور روایت میں حضرت عائشہ صدیقہ رضی اللہ عنہ کہتی ہیں کہ جب کبھی آپ پر اس حالت میں وہی نازل ہوتی کہ آپ اونٹنی پر بیٹھے ہوں تو اونٹنی اپنا سینہ زمین پر ٹکا دیتی تھی اور اس وقت تک حرکت نہ کر سکتی تھی جب تک کہ نزول وحی کا سلسلہ ختم نہ ہو جاتا۔ حضرت زید بن ثابت رضی اللہ عنہ کہتے ہیں، ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم پر وحی اس حالت میں نازل ہوئی کہ آپ اپنا زانو میرے زانو پر رکھے ہوئے تھے، میرے زانو پر اس وقت ایسا بوجھ پڑا کہ معلوم ہوتا تھا کہ اب ٹوٹ جائے گا۔ آپ دیکھیں، آپ میں سے جو لوگ حج کرتے ہیں تو حج کرنے والوں کو جو ٹریننگ دی جاتی ہے یا انہیں جو مشورے دی جاتے ہیں، انہیں کیا بتایا جاتا ہے کہ بھوک پیاس کی شدت برداشت کرنا اور جو ہے وہ پیدل چلنے کی ٹریننگ، کہ آپ جو ہیں آپ کو پیدل چلنے کی ٹریننگ ہونی چاہیے کہ آپ زیادہ سے زیادہ جو ہے وہ چل سکیں۔ تو کوئی بھی بھاری کام کرنے کے لیے اس کی ذمہ داری کو اٹھانے کے لیے کیا ہوتا ہے کہ کچھ نہ کچھ جو ہے وہ ٹریننگ کروائی جاتی ہے۔ جیسے ہماری جو فوج ہے یا ہماری جو پولیس ہے، ہماری جو آرمی ہے، تو اس کی ٹریننگ کیا ہوتی ہے کہ اس کو بہت دوڑایا جاتا ہے، پیدل کئی کئی میل تک ان کو دوڑایا جاتا ہے اور پھر ان کو مختلف چیزوں میں سے گزارا جاتا ہے۔ کیوں؟ تاکہ دشمن کا مقابلہ کرنے کے لیے ان کی بھاری ذمہ داری جو ان کو ملنے والی ہے اس کے لیے ان کی ٹریننگ ہو۔ آپ دیکھیں، رمضان کا ایک مہینہ ہماری ٹریننگ کا مہینہ ہے، پھر اس کے بعد 11 مہینے رمضان کی ٹریننگ سے فائدہ اٹھانا ہے، وہ تقویٰ حاصل کرنا ہے کہ باقی 11 مہینے شیطان کو شکست دی جا سکے اور اپنے نفس پر قابو پا کر اللہ کی بندگی کے جو آداب ہیں، اللہ کی بندگی کے جو احکامات ہیں، انہیں پورا کیا جا سکے۔ میری ایک اسٹوڈنٹ جو ہے، جب انہوں نے اپنے بیٹوں کو حفظ میں داخل کروایا تو کہنے لگیں کہ میں نے اس دن سے پھر تہجد پڑھنی شروع کر دی، کہ میرے بیٹے جو ہیں وہ اتنا اہم کام کر رہے ہیں تو اس کے لیے میں اللہ تعالیٰ سے مدد مانگتی ہوں کہ اللہ آپ میری مدد کیجئے۔ اور کہتی ہیں کہ میں نے باقاعدگی سے تہجد پڑھنی شروع کی اور باقاعدگی سے میں نے تہجد پڑھی، یہاں تک کہ میرے بیٹے ماشاءاللہ حافظ بن گئے۔ بس اب آپ دیکھیں کہ آپ جو ہیں کوئی بھی کام کرتی ہیں تو اس کے لیے کیا ہے کہ اس کے لیے کچھ قربانی جو ہے وہ دینی پڑتی ہے۔ تو یہاں پہ بھاری ذمہ داری سے مراد، قولن ثقیلہ سے مراد، قرآن مجید کا نزول، قرآن مجید کے احکامات پر عمل کرنا، تبلیغ کی ذمہ داری کی تیاری اور قرآن مجید کا نازل ہونا۔ تو قرآن مجید یہ ہلکا اور سطحی کلام نہیں ہے، یہ اللہ کا کلام ہے، یہ بہت ہی بھاری کلام ہے۔ آیت نمبر 6، ان ناشیات اللیلی، بے شک اٹھنا رات کا، ہیا اشدو، وہ ہے سخت، وط ان، نفس پر قابو پانے کے لیے، نفس کو کچلنے کے لیے، و اقوام، اور خوب درست، بہت زیادہ موزوں، قیلا قیلا سیدھا۔ و اقوام قیلا، اور قیلا پڑھنے کے لیے، اقوام زیادہ درست، خوب درست۔ درحقیقت رات کا اٹھنا نفس پر قابو پانے کے لیے بہت کارگر اور قرآن ٹھیک پڑھنے کے لیے زیادہ موزوں ہے۔ اب آپ دیکھیے کہ یہاں پر ناشیہ کا لفظ استعمال کیا گیا ہے، नाशिया किसे कहते हैं? इसका रूट है नून शीन हमजा, किसी चीज को पैदा करना और उसकी परवरिश करना, नशा आ बच्चे के जवान होने के लिए बोला जाता है, नौजवान को नाशियुन कहा जाता है, और नाशिया तल्लेल रात का उठना। रात की नमाज के लिए जो खड़ा होता है तो उसे भी नाशिया कहा जाता है, क्योंकि इंसान का नफ्स भी सोने के बाद बेदार होता है, और नींद के बाद जब नफ्स उठता है तो नफ्स ऐसे ही है जैसे कि दोबारा पैदा हुआ, तो इसलिए उसको जो है वो नाशिया कहा जाता है। नाशियत अल-लैल के मुफस्सरीन ने चार मानी बयान किए हैं, अहले लुगत के चार मुख्तलिफ अक्वाल हैं। नंबर एक कि नाशिया से मुराद नफ्से नाशिया है वो शख्स जो रात को उठे। नंबर दो, इससे मुराद रात के औकात है, रात का उठना रात के औकात में। नंबर तीन, इसके मानी हैं रात को उठना। नंबर चार, रात को उठने पर ही इसका इतलाक नहीं होता बल्कि सो कर उठने पर होता है। तो चार मानी सामने आए, नंबर एक वो शख्स जो रात को उठे, नंबर दो रात के औकात, नंबर तीन रात को उठना, नंबर चार सोने के बाद रात को उठना। यानी कि जाग रहे हैं पूरी रात और फिर उठकर नमाज पढ़ ली, नहीं बल्कि सो जाएं और फिर जो है वो उठना। इन्ना नाशियत अल-लैली, बेशक रात का उठना, या अशद्दु वतअन, और अशद्दु जो है इसके मानी आपको पता ही हैं कि ज्यादा शदीद हैं, ज्यादा सख्त हैं। वतन जो है इसकी दो किरातें हैं। अगर मैं कहूं कि दो किरात हैं इसकी, तो मानी क्या है कि ये लफ्ज दो तरह से पढ़ा जाता है। इसकी मशहूर जो किरात है वतन की, इसमें वाओ के ऊपर जबर है और त्वा जो है उस पर सुकून है, वत अन, और इसके मानी है रूंदना कुचलना। तो मानी है कि रात की नमाज नफ्स को कुचलने में, नफ्स को काबू पाने में, नजायज ख्वाहिशात पर अड़ने से रोकने में बड़ी मदद मिलती है। तहज्जुद की नमाज जो पढ़ते हैं तो उनको अपने नफ्स को काबू पाने में बड़ी मदद मिलती है, क्योंकि रात की नमाज तबीयत के खिलाफ है, नफ्स उस वक्त आराम का मुतालबा करता है, और ये ऐसा मुजाहिदा है कि नफ्स को दबाने में और उस पर काबू पाने में ये बड़ी जबरदस्त तासीर रखता है। जो शख्स ये चाहता है कि वो अपने ऊपर काबू पा ले, अपने जिस्म और जान जो है उस पर कंट्रोल करे, अपनी ताकत को अल्लाह की राह में इस्तेमाल करने पर कादिर हो जाए, तो अगर वो रात को उठता है, तहज्जुद पढ़ता है, तो इस तरह उसके अंदर ऐसी ताकत पैदा होगी कि दीन हक की दावत को दुनिया में गालिब करने के लिए उसे आसानी हो जाएगी, क्योंकि उसको अपने नफ्स पे कंट्रोल करना आएगा, और अल्लाह के दीन की दावत देने के लिए अपनी ख्वाहिशात को दबाना और ख्वाहिशात जो नजायज़ ख्वाहिशात हैं उनको जो है उन पर काबू पाना, उनको कुचलना, इसकी बहुत ज़रूरत है, वरना इसके बगैर अल्लाह के दीन का काम नहीं हो सकता। इसकी दूसरी किरात है वाओ के नीचे आप जेर लगा लें, तो आ के ऊपर आप जबर दे दीजिए, विता अन विता। इसके मानी हैं मुआफ़कत पैदा करना। इब्ने ज़ैद कहते हैं कि रात के वक्त नमाज के लिए उठना दिल निगाह कान اور زبان سب میں باہمی موافقت پیدا کرنے میں بہت زیادہ مؤثر ہے کہ رات کے وقت انسان جب اٹھتا ہے تو اسے دل اور زبان اور کان اور نگاہ جو ہے اس میں موافقت پیدا ہوتی ہے، کیونکہ رات کے وقت بندے اور اللہ کے درمیان کوئی دوسرا حائل نہیں ہوتا۔ انسان اپنی زبان سے جو کچھ کہتا ہے وہ اس کے دل کی آواز ہوتی ہے۔ دوسرے معنی اس کے یہ بیان کیے گئے۔ اس کے ایک تیسرے معنی بھی بیان کیے جاتے ہیں کہ آدمی کے ظاہر اور باطن میں مطابقت پیدا کرنے کا بڑا کارگر ذریعہ ہے۔ رات کی تنہائی میں جو شخص اپنا آرام چھوڑ کر عبادت کے لیے اٹھے گا تو وہ اخلاص کی وجہ سے کرے گا نا، ریاکاری کا تو کوئی موقع ہے ہی نہیں، کوئی دیکھنے والا نہیں، کسی کو پتا نہیں چل رہا، تو اس سے اس کے اندر جو ہے اس کے اندر سے کنٹراڈکشن ختم ہو جائے گی۔ اس کا چوتھا مطلب یہ بھی بیان کیا جاتا ہے کہ یہ عبادت چونکہ دن کی عبادت کی بنسبت آدمی پر زیادہ بھاری ہوتی ہے اور اس کی پابندی کرنے سے انسان میں بڑی ثابت قدمی پیدا ہوتی ہے اور اللہ کی راہ کی مشکلات کو انسان زیادہ استقامت سے برداشت کر سکتا ہے۔ حضرت عبداللہ بن عباس رضی اللہ عنہ کا بڑا ہی خوبصورت قول ہے کہ اشد وطن، اس کے معنی ہے دل اور کان میں زیادہ موافقت، اور یہ اس وقت ہوتی ہے جب رات کا وقت ہوتا ہے، کیونکہ عموماً کاموں سے فراغت ہوتی ہے، شور سے نجات ہوتی ہے، سکون کا وقت ہوتا ہے، اور جو الفاظ زبان سے نکلیں گے کان ان کو سنیں گے اور دل اس وقت حاضر ہوگا۔ تو آپ سوچ لیں کہ اشد وطن جو ہے اس کے اندر کتنی زیادہ وسعت پائی جاتی ہے۔ آیت نمبر 6 جو ہے ہمیں یہ بتا رہی ہے کہ درحقیقت رات کا اٹھنا نفس پر قابو پانے کے لیے بہت مؤثر ہے۔ وَأَقْوَ مُقِيلًا، اور قرآن سمجھنے کے لیے زیادہ مناسب وقت ہے۔ اقوام زیادہ مناسب، قیلہ جو کہا گیا، اور کیا کہا گیا؟ قرآن پڑھا گیا۔ اِنَّا لَكَ فِي النَّهَارِ سَبْحًا طَوِيلًا، دن کے اوقات میں تو تمہارے لیے بہت مصروفیات ہیں۔ اب آپ دیکھیے کہ یہاں پر سبھن کا لفظ استعمال کیا گیا ہے اور اس کے معنی ہے جاری ہونا، گھومنا پھرنا۔ پانی میں تیرنے کو بھی سبھن کہتے ہیں کیونکہ پانی میں بغیر کسی رکاوٹ کے گھوما پھرا جاتا ہے، سویمنگ کی جاتی ہے، اور سبھن کے معنی ہے دن بھر کے مشاغل جن میں تعلیم، تبلیغ اور لوگوں کی اصلاح کرنا اور اپنی معاشی ذمہ داریوں کے لیے چلنا پھرنا، یہ سب اس سے مراد ہیں۔ اللہ تعالیٰ کہہ رہے ہیں کہ دن کے اوقات کی جو مصروفیات ہیں تو اس کی وجہ سے رات کا وقت جو ہے اس میں تم اٹھو اور اللہ کی عبادت کرو، کیونکہ دن کے اوقات میں تمہیں اور بہت سے کام کرنے پڑیں گے۔ سبحن طویلا، یہاں پہ بڑی ہی خوبصورت بات کہی گئی۔ سبھن کے معنی کیا ہیں؟ کام، جیسے تیرنا کا مطلب کیا ہے کہ جیسے آپ بہت سے کاموں میں مصروف ہیں، طویلا کئی، بہت سے۔ پھر آپ دیکھیے کہ آیت نمبر 8 سے لے کر 14 تک رسول اللہ صلی اللہ علیہ وسلم کو تلقین کی گئی کہ سب سے کٹ کر اس اللہ کے ہو رہے ہیں جو ساری کائنات کا مالک ہے، اپنے سارے معاملات اس کے سپرد کر کے مطمئن ہو جائیں۔ مخالفین جو آپ کے خلاف باتیں کر رہے ہیں ان پر صبر کریں، ان کے منہ نہ لگیں اور ان کا معاملہ اللہ پر چھوڑ دیں۔ وَذْكُرْ اِسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، وَذْكُرْ اِسْمَ رَبِّكَ، اور اپنے رب کے نام کا ذکر کیا کرو۔ رب کے نام کا ذکر کرنے کے معنی کیا ہیں؟ کہ دنیا میں ہر طرح کے کام کرتے ہوئے اپنے رب کی یاد سے کبھی غافل نہ ہونا، کسی نہ کسی شکل میں اللہ کا ذکر کرتے رہنا، اللہ کو نہیں بھولنا۔ اور رب کی یاد جو ہے اس میں تسبیح، تحلیل، تکبیر، تحمید، نماز، قرآن کی تلاوت، لوگوں کو اسلام کی تعلیم دینا، اپنے نفس کو جو ہے وہ علائشوں سے پاک کرنا، پورے اخلاص کے ساتھ اللہ کی یاد میں لگنا جو مشرق اور مغرب کا رب ہے، تو عبادت بھی اللہ کا ذکر ہے، اللہ کی یاد ہے، اللہ کے دین کی خدمت بھی جو ہے وہ اللہ کا ذکر ہے، اور تسبیح اذکار بھی اللہ کا ذکر ہے۔ وَاذْكُرِ اسْمَ رَبِّكَ، اپنے رب کا ذکر کرنا، کسی اور کا نہیں۔ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، اور سب سے کٹ کر اسی کے ہو رہو۔ تبتل، اس کا روٹ ہے با تا لام، اس کے معنی ہیں کٹ کر آ جانا، لوگوں سے کٹ کر، منقطع ہو کر اللہ کی عبادت میں لگ جانا، اخلاص نیت اور عبادت میں سب سے منقطع ہونا، یعنی اللہ کی عبادت ایسے کرنا، ایسے اخلاص کے ساتھ اور اتنے اچھے طریقے سے کہ سب سے کٹ جائیں۔ تو تبتل کے معنی ہے کسی چیز کو کاٹ کر کسی سے جدا کر دیا جائے، ہر قسم کے دھندوں سے، کاموں سے توجہ ہٹا کر، فراغت پا کر اللہ کی طرف متوجہ ہونا، خلوص نیت سے اللہ کی عبادت میں مصروف ہونا۔ اب آپ دیکھیں کہ دن کے وقت آپ عبادت کرنا چاہتی ہیں، آپ نے نماز شروع کی، فون کی گھنٹی بجنے لگی، آپ نے نوافل پڑھنے شروع کیے، آپ نے نماز شروع کی، اور اتنے میں جو ہے وہ دروازے پہ بیل ہونے لگی۔ آپ چاہتی ہیں کہ میں قرآن جو ہے ذرا اور پڑھ لوں، میں نفل تھوڑے پڑھ لوں، میں ذکر کر لوں، خیال آتا ہے کہ بچوں کو اسکول سے لینے کا وقت ہو گیا ہے، آپ سوچتی ہیں کہ اچھا ابھی بچے آئیں گے تو ان کو کیا دینا ہے، صبح کل وہ اسکول لنچ کیا لے کے جائیں گے، فلاں فلاں چیز تو ختم ہو رہی ہے، اچھا تو مجھے گروسری کے لیے جانا چاہیے، مجھے جو ہے مال جانا ہے، فلاں چیز لینی ہے، یا یہ کہ ابھی تو میں نے کھانا پکایا نہیں پکایا، آپ نے ہنڈیا سالن اوپر رکھا ہے، آپ پڑھنے لگی ہیں اور ابھی نماز میں ہیں تو خیال آتا ہے وہ چولہے کے نیچے سے جو ہے وہ میں نے جو آگ تھی وہ تو بجھائی نہیں، اب سالن جل نہ جائے، اب نماز میں ہیں، تو بھولی بسری باتیں، مصروفیات، کام، ایسی چیزیں آتی ہیں ذہن میں کہ آپ منہ سے کچھ پڑھ رہی ہوتی ہیں، دل میں کچھ ہوتا ہے، دماغ کچھ اور دھندے اور مصروفیات میں ہوتا ہے۔ تو اللہ کا ذکر اور اللہ کی جو عبادت ہے اس میں اس درجے کا سکون، توجہ، اطمینان جو ہے وہ نہیں ہوتا جس درجے کا مطلوب ہے۔ تو اس لیے کہا کہ رات کے وقت اپنے پروردگار کے نام کا ذکر کیا کرو اور ہر طرف سے توجہ ہٹا کر اس کی طرف متوجہ ہو جاؤ۔ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، اور رب کون؟ فرمایا رب المشرق والمغرب لا الہ الا ہوا فاتخذہ وکیلا، وہ مشرق اور مغرب کا مالک ہے، اس کے سوا کوئی خدا نہیں ہے، لہذا اسی کو اپنا وکیل بنا لو۔ اب آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالی کا تعارف دیا جا رہا ہے کہ رب وہ جو کہ مشرق اور مغرب کا رب ہے، اس کے سوا کوئی معبود نہیں، اور لوگوں اسی کو اپنا معبود بنا لو۔ تو ایک اللہ کی بندگی کرو جس کی خدائی جو ہے مشرق مغرب تک پھیلی ہوئی ہے، اور اس کے سپرد اپنے معاملات کر کے پھر مطمئن ہو جاؤ، اس کے سپرد اپنا مقدمہ کر دو، اور وہ تمہارا مقدمہ اتنی اچھی طرح لڑے گا کہ پھر تمہیں کوئی فکر نہیں رہے گی۔ تو اس آیت کا مطلب ہے کہ دین کی دعوت پیش کرنے پر تمہارے خلاف جو مخالفتوں کا طوفان اٹھ کھڑا ہوا ہے، جو مشکلات آ رہی ہیں، تو آپ کیوں پریشان ہوتے ہیں؟ آپ اپنے رب کو جو مشرق اور مغرب ساری کائنات کا مالک ہے، آپ اپنا معاملہ اس کے سپرد کریں، وہی آپ کے مخالفین سے نمٹ جائے گا، بس آپ اس کی عبادت کریں، وہ آپ کا معبود ہے۔ تو الہ وہ ہے، معبود ہے، آپ اس کے عبد بن جائیے، وکیل ہے، اپنا مقدمہ اس کے سپرد کر دیجئے۔ آیت نمبر 10، وَاصْبِرْ عَلَى مَا يَقُولُونَ وَاهْجُرْهُمْ حَجْرًا جَمِيلًا، اور جو باتیں لوگ بنا رہے ہیں ان پر صبر کرو اور شرافت کے ساتھ ان سے الگ ہو جاؤ۔ اب یہاں پر یہ بتایا جا رہا ہے کہ دعوت کے راستے میں قریش کی طرف سے جو تکلیف پہنچتی تھی، جو وہ باتیں بناتے تھے، جو وہ برا بھلا کہتے تھے، جو وہ مذاق اڑاتے تھے، تو کہا کہ آپ اپنا معاملہ جو ہے وہ اللہ کے سپرد کر دیجئے، کہا کہ آپ اس پر صبر کیجئے۔ وَاهْجُرْهُمْ حَجْرًا جَمِيلًا، اس کے کیا معنی ہیں؟ اس کے معنی ہیں ہا جیم را، اور آپ کو پتہ ہے نا کہ یہ جو لفظ ہے ہا جیم را کا، اس کے معنی ہیں کسی چیز کو رنج کے ساتھ چھوڑ دینا۔ جیسے ہوتا ہے نا کہ ایک وصال ہوتا ہے اور ایک جدائی ہوتی ہے، تو ہجر کا لفظ جو ہے یہ جدائی کے لیے استعمال کیا جاتا ہے، الگ ہونے کے لیے استعمال کیا جاتا ہے۔ یہاں پہ اللہ تعالیٰ نے یہ نہیں کہا کہ اہل مکہ جو باتیں بنا رہے ہیں تو آپ اپنی تبلیغ کرنا بند کر دیں، بلکہ یہ کہا ہے کہ ان کے منہ نہ لگیں، ان کی جو بےہودگیاں ہیں ان کو اگنور کریں، نظر انداز کریں، ان کی بدتمیزیوں کا جواب نہ دیں۔ وہ جو کر رہے ہیں، جو کچھ وہ کہہ رہے ہیں، تو خوبصورتی کے ساتھ ان کو چھوڑ دو، غم نہ کرو زیادہ، خود ہی وہ اپنے معاملات کو بھگت لیں گے۔ جیسے کوئی شریف آدمی کسی بازاری آدمی کی گالی سن کر اسے نظر انداز کر دیتا ہے، دل میں میل تک آنے نہیں دیتا۔ اب یہ نہیں تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم عمل نہیں کر رہے تھے، لیکن اصل میں جو ہے وہ یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کو یہ جو شریفانہ طریقہ اختیار کرنے کی تعلیم دی جا رہی ہے، مقصد یہ ہے کہ اہل مکہ یہ نہ سمجھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمان جو ہیں وہ کمزور ہیں۔ تو یہاں پر یہ بتایا جا رہا ہے کہ گالی گلوچ، تمسخر، اخلاق سے گریوی حرکات سے پیارے رسول نے مسلمانوں نے جو ہے وہ درگزر کرنا ہے، کیونکہ حجرن جمیلہ جو ہے اس کے معنی ہیں کہ آپ کا اخلاق اتنا بلند اور اعلیٰ ہونا چاہیے کہ کافروں کو زبان سے برا بھلا کہنے کی نوبت نہ آئے۔ ایک تو ہوتا ہے نا کسی سے جو ہے وہ بائیکاٹ کیا جائے، یہ نہیں ہے یہاں پہ اس کے معنی، بلکہ اس کے معنی کیا ہیں، جو صالحین کا طریقہ ہے کہ لوگوں کی اصلاح کی جب کوشش کی جائے اور وہ دل آزاری کریں، نا قدری کریں، تو ان پہ غصہ یا نفرت کرنے کی بجائے خاموشی سے ان کی باتوں کو اگنور کیا جائے، شریفانہ طرز عمل اختیار کیا جائے جو انہیں متاثر کرے گا۔ آیت نمبر 11، وَذَرْنِي وَالْمُكَذِّبِينَ أُولِي النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِيلًا، ان جھٹلانے والے خوشحال لوگوں سے نمٹنے کا کام تو مجھ پر چھوڑ دو۔ تو مکہ میں جو لوگ تھے وہ کھاتے پیتے امیر، پیٹ بھرے ہوئے لوگ تھے، اور اللہ کے رسول کو، صحابہ کو جھٹلاتے تھے۔ اللہ تعالیٰ نے یہاں پر دھمکی دی ہے کہ ان کا معاملہ مجھ پر چھوڑو، دیکھو پھر ان کا حجر، دیکھو پھر ان کا حشر کیا ہوتا ہے۔ اولی نعمتی، نعمتوں والے، اور آپ کو پتہ ہی ہے کہ وزرنی جو ہے، جیسے اس کے معنی یوں سمجھیں کہ لیٹ می ڈو دس، جیسے کسی کو حقیر سمجھ کر اس کو چھوڑ دیا جائے، تو کہا کہ تم ان کو چھوڑو، میں نمٹوں گا ان سے۔ وَمَهِّلْهُمْ قَلِيلًا، اور انہیں ذرا کچھ دیر کی مہلت دے دو۔ تھوڑی سی مہلت دینے کا مطلب کیا ہے کہ ان کو ان کے حال پر رہنے دو۔ اِنَّا لَدَيْنَا أَنْكَالًا وَجَحِيمًا وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا، ہمارے پاس ان کے لیے بھاری بیڑیاں ہیں اور بھڑکتی ہوئی آگ، اور حلق میں پھنسنے والا کھانا اور دردناک عذاب. اب آپ دیکھیے کہ یہاں پر اللہ تعالی نے مجرموں کے لیے سخت ترین عذاب کا ذکر کیا ہے. انا لدینا, بے شک ہمارے پاس ہے. نمبر ایک, انکالن. انکالن کسے کہتے ہیں؟ یہ لفظ آپ پہلے بھی پڑھ چکی ہیں. نون کاف لام نقل, وہ جانور کی بیڑی اور لگام کو کہتے ہیں, یعنی لوہے کی لگام, کیونکہ اس سے جو ہے اگر وہ جانور پر لوہے کی بیڑی ڈال دی جائے, زنجیر میں اس کو باندھا جائے, تو جانور چلنا چاہے تو اس کو مشکل ہوتی ہے, رکاوٹ ہوتی ہے نا. تو انکال کا لفظ زنجیروں کے لیے استعمال کیا جاتا ہے, بیڑیوں کے لیے استعمال کیا جاتا ہے. تو ہمارے پاس انہیں ان کے لیے قید ہے, زنجیریں ہیں. وہ جہیمن, دوسرا عذاب, بھڑکتی ہوئی آگ ہے, شدید آگ کا ذکر کیا. پھر اس کے بعد جہنم کے لیے دردناک کھانے کا ذکر کیا. وہ طعامن, تیسرا عذاب, اور ایسا کھانا ہے, ذا غصتن, غصے والا. غصہ کسے کہتے ہیں؟ غین, سواد, سواد, اس ہڈی کو کہتے ہیں جو حلق میں پھنس کر رہ جائے. ایسی ہڈی جو حلق میں پھنس کر رہ جائے. اللہ تعالیٰ کہتے ہیں کہ دنیا میں جو انہیں اولنامتی والا بنایا تھا تو ترنے والوں کا انہوں نے حق ادا نہیں کیا. اب آخرت میں جو انہیں کھانا ملے گا وہ ان کے حلق میں پھنس کر رہ جائے گا. وَطَعَامًا ذَا غُصَّةٍ, اور حلق میں پھنس جانے والا کھانا. تو یہاں پر جو ہے وہ ذَا غُصَّةٍ جو ہے پھنسنے والا, اور اس کے معنی ہے کہ ایسا کھانا جو ان میں ان کے حلق میں پھنس کر رہ جائے, گلے میں اٹکنے والا کھانا. وہ عذاباً علیماً, چوتھا عذاب, اور دردناک عذاب جو ہے وہ ان کے لیے تیار کیا گیا ہے. اب آپ دیکھیں کہ حلق میں پھنسنے والا کھانا, مفسرین کہتے ہیں اس سے مراد دریع ہے, زقوم ہے, جو اہل جہنم کو کھانے کے لیے دیا جائے گا, اور ان کا یہ حال ہوگا کہ وہ کھانا چاہیں گے لیکن ان کے حلق کے اندر وہ اٹک جائے گا. جیسے آپ دیکھیں سورۃ الغاشیہ آیت نمبر 6 اور 7 میں اللہ تعالیٰ کہتے ہیں, لَيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ لَا يُسْمِنُ وَلَا يُغْنِي مِن جُوعٍ, کانٹوں والی سوکھی گھاس کے سوا کوئی کھانا ان کے لیے نہ ہوگا جو نہ موٹا کرے گا اور نہ بھوک مٹائے گا. تو اب آپ دیکھ لیں کہ کہیں قرآن میں اللہ تعالیٰ نے جہنمیوں کا کھانا زقوم کہا ہے, کہیں غسلین کہا ہے, زخموں کا دھون, اور سورۃ غاشیہ میں دریع کہا ہے. تو مختلف جہنم کے درجے, مختلف قسم کے مجرم, ان کے جرائم کے مطابق مختلف کھانا انہیں جو ہے وہ دیا جائے گا. اور یہاں پر کہا جا رہا ہے وَطَعَامًا ذَا غُصَّةٍ. حضرت عبداللہ بن عباس رضی اللہ عنہ نے فرمایا کہ اس میں آگ کے کانٹے ہوں گے جو گلے میں پھنس جائیں گے. وہ عذاباً علیماً, یعنی ان عذابوں کا ذکر کر کے پھر مزید کہا کہ جہنم میں ان کے لیے بڑا شدید دردناک عذاب ہوگا جس کا لوگ تصور بھی نہیں کر سکتے. یوم ترجف الارض والجبال وكانت الجبال كثيبا مهيلا, اور یہ کس دن ملے گا؟ یہ اس دن ہوگا جس دن زمین کانپ اٹھے گی, لرز اٹھے گی, والجبال اور پہاڑ بھی, اور وكانت الجبال اور پہاڑوں کا ایسا حال ہو جائے گا, كثيبا مهيلا, جیسے کہ ریت کے ڈھیر ہیں کہ بکھرے جا رہے ہیں. یہاں پہ جو ہے وہ بتایا جا رہا ہے کہ یہ جو بدلہ ملے گا انکار کرنے والوں کو اس دن جب قیامت آ جائے گی, اور جب قیامت آئے گی تو زمین اور پہاڑ جو ہیں ان کی حالت بدل جائے گی, یہ لرز اٹھیں گے. اور آپ دیکھیں کہ زمین جو ہے یہ کتنی مضبوط ہے, लोग इस पर कितने मजे से चलते हैं और पहाड़ जो हैं वो कितने सख्त हैं। लेकिन उस दिन जमीन और पहाड़ जो हैं ये तरजफू कांप उठेंगे। रा जीम फा इसका रूट है और इसके मानी हैं कांप उठना, लरज उठना, कि ये कांपेंगे। वकानतिल जिबालु और पहाड़ों का हाल ऐसे हो जाएगा जैसे कि कसीबम महीला का काफ साबा, इसके असल मानी होते हैं इकट्ठा करना। अब आप देखें कि अल कसीब जो है ये रेत के टीले को कहते हैं, भुरभुरी रेत को कहा जाता है क्योंकि कसीब रेत का लंबा चौड़ा टीला। तो कसीबन वकानतिल जिबालु और हो जाएंगे पहाड़, कसीबन रेत, रेत के टीले बन जाएंगे। महीला मीम हा लाम इसका रूट है और इसके मानी हैं बिखरे हुए, भुरभुरे, बिखरे हुए, भुरभुरे। तो उस दिन पहाड़ ऐसे होंगे जैसे कि रेत के ढेर हैं, रेत के टीले हैं। महीला भुरभुरे, पैरों के नीचे से निकल जाने वाली रेत। अब आप देखें कि अब पहाड़ कितने मजबूत हैं, लेकिन उस दिन ऐसे हो जाएंगे जैसे कि भुरभुरी रेत के फिसलते हुए तोदे। तो महीला जो है इसका रूट क्या है? हा या लाम। अब आप देखें कि एक तरफ जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कुरान की भारी जिम्मेदारी को उठाने के लिए, फरीजा कामते दीन के लिए, दीन की जिम्मेदारी के लिए तैयारी का तरीका बताया गया, तहज्जुद पढ़ना, उसमें कुरान की ठहर ठहर कर तिलावत करना, गौर व फिक्र करना, नंबर तीन अल्लाह का जिक्र करना, अल्लाह को अपना वकील बनाना, सब्रन जमीला, हजरन जमीला का किरदार, और दूसरी तरफ कहा कि ये मुनकरीन, ये मुशरिकीन, ये काफिर, इनका मामला तुम मुझ पे छोड़ दो, कोई फिक्र ना करो, इनसे मैं खुद ही निमट लूंगा। और साथ ही अल्लाह ताला ने उनका अंजाम बताया है। अब आप देखें कि ये जो आयत है, आयत नंबर 11 से लेकर 14 तक, ये बड़ी सख्त आयात हैं जो आखिरत का खौफ पैदा करती हैं। और नेक लोग जो सलफ सालहीन गुजर चुके हैं वो आखिरत से कितना डरते थे। इमाम अहमद इब्ने अबी दाऊद की रवायत है कि एक शख्स ने कुरान की ये आयत सुनी। कौन सी आयत? ये जो आयत है जिसमें वतामन जगुस्सते अजाबन अलीमा, तो कहते हैं कि वो खौफ से बेहोश हो गया, जिसमें ये अजाब का जिक्र है, तो वो खौफ से बेहोश हो गया। हसन बसरी रहमतुल्लाह अलैह एक दिन रोजे से थे, अफ्तार के वक्त खाना सामने आया तो इस आयत का ख्याल आ गया, खाना ना खा सके। अगले दिन फिर शाम को ऐसा ही हुआ, खाना उठवा दिया। तीसरे दिन फिर ऐसा ही हुआ तो इनके बेटे हजरत साबित बनानी, यजीद दब्बी, यहिया बुका के पास गए और हाल सुनाया। अब ये तीनों जो नेक लोग थे ये हसन बसरी रहमतुल्लाह अलैह के पास आए और खाने का बहुत इसरार करते रहे, तब मजबूर होकर कुछ खाना खाया। क्योंकि हसन बसरी रहमतुल्लाह अलैह जब खाना खाते तो उनको ख्याल आता, यानी खाना उनके सामने था, जब खाने का इरादा करते तो उन्हें इसका ख्याल आ जाता कि जहन्नमियों के लिए क्या होगा, वतामन ज़ागुस्सतिन वअज़ाबन अलीमा। اللهم اجرنا من النار اللهم حسبنا حسابا يسيرا। اور اے اللہ قیامت کے دن آپ ہمارے ساتھ آسان معاملہ کیجئے گا۔ ہم پر رحم کیجئے گا, ہمیں حشر کے دن کی رسوائیوں اور اس سخت عذاب سے بچا لیجئے گا. اس کے بعد 15 سے لے کر 19 آیات تک مکہ کے وہ لوگ جو رسول اللہ صلی اللہ علیہ وسلم کی مخالفت کر رہے تھے انہیں متنبہ کیا گیا ہے کہ ہم نے اسی طرح تمہاری طرف ایک رسول بھیجا جس طرح فرعون کی طرف بھیجا تھا, پھر دیکھ لو کہ جب فرعون نے اللہ کے رسول کی بات نہ مانی تو وہ کس انجام سے دوچار ہوا. فرض کر لو دنیا پہ اگر تم پہ کوئی عذاب نہیں آتا تو قیامت کے دن تم کفر کی سزا سے کیسے بچو گے. اِنَّا اَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا, بے شک تم لوگوں کے پاس ہم نے ایک رسول بھیجا ہے, شاہدن علیکم, گواہ بنا کر تم پر, کما ارسلنا الی فرعون رسولا, جس طرح ہم نے فرعون کی طرف ایک رسول بھیجا تھا, جس طرح ہم نے فرعون کی طرف ایک رسول بھیجا تھا, فعصا فرعون الرسول فاخذناه اخذا وبیلا, فعصا فرعون الرسول, پھر دیکھ لو کہ جب نافرمانی کی فرعون نے رسول کی, موسیٰ علیہ السلام کی فرعون نے نافرمانی کی تھی نا, پھر فرعون کا کیا انجام ہوا تھا, فاخذناه اخذا وبیلا, تو ہم نے اس کو بڑی سختی کے ساتھ پکڑ لیا. وبیلا, وو با لام اس کا مادہ ہے, بڑی اور بھاری بوندوں والی بارش کو کہتے ہیں. وبل, بڑی اور بھاری بوندوں والی بارش کے لیے استعمال کیا جاتا ہے. اسی طرح آپ دیکھیں کہ یہاں پہ وبیلا کا لفظ جو استعمال ہوا ہے اس کے معنی ہے کہ اس دن جب فرعون نے نافرمانی کی تھی تو پھر ہم نے کیا کیا تھا, ہم نے فرعون کو بڑی سختی کے ساتھ پکڑا تھا. جیسے آپ دیکھیں کہ کسی پر بڑی بھاری بوندوں والی بارش جو ہے وہ نازل کی جائے تو وہ بھاری بارش جو ہے وہ اس کے لیے عذاب بن جاتی ہے, اس کے لیے وہ عذاب کا جو ہے وہ ذریعہ بن جاتی ہے, سخت عذاب ہو جاتی ہے نا. تو یہاں پہ بھی اسی بات کا ذکر کیا جا رہا ہے کہ جب فرعون نے جو رسول تھا اس کی نافرمانی کی تو ہم نے اس کو بڑی سختی کے ساتھ پکڑ لیا. اخذا وبیلا, وبل یعنی سختی کے ساتھ پکڑنا. پھر یہ لفظ جو ہے وبل کا وبال کے لیے استعمال ہونے لگا, ہر ایسا عذاب یا سزا کہ جو دوسرے کے لیے وبال جان بن جائے. آیت نمبر 17, فکیف تتقون ان کفرتم یوم یجعل الولدان شیبا السماء منفطر به کان وعده مفعولا ان هذه تذکرہ فمن شاء اتخذ الى ربه سبیلا. فکیف تتقون, پھر کیوں کر بچو گے تم, ان کفرتم, اگر تم نے انکار کیا یعنی اگر تم نے رسول کو ماننے سے انکار کر دیا, اللہ پر ایمان لانے سے انکار کیا, آخرت پر ایمان لانے سے انکار کر دیا, فکیف تتقون ان کفرتم, تم کیسے بچو گے اس دن کی سختی سے, یومن وہ دن, یجعل الولدان جو بنا دے گا بچوں کو, شیبا بوڑھا, وہ دن اتنا سخت ہوگا کہ اس دن کی سختی سے جو بچے ہیں وہ بوڑھے ہو جائیں گے, بچے جو ہیں وہ بوڑھے ہو جائیں گے. اور آپ دیکھیں کہ یہاں اس کے معنی ہیں کہ اگر دنیا میں تمہیں پکڑا نہیں جا رہا, تم رسول کا انکار کر رہے ہو, تو اس دن کے ہال سے کیسے بچو گے جو بچوں کو بوڑھا کر دے گا. آپ دیکھیں کہ حالات, مسائل, مشکلات اور जो ये सख्त हालात होते हैं तो इंसान को जवानी में बूढ़ा कर देते हैं। आप कहती हैं ना, फलां ने फलां को सदमे ने बूढ़ा कर दिया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, शैयबतनी हूद व इख्वातुहा, मुझे सूरत हूद और इसकी हमनफ सूरतों ने बूढ़ा कर दिया। तो लोगों, अपने आप को उस दिन की सख्ती से कैसे बचाओगे जो बच्चों को बूढ़ा कर देगा? तो यहाँ पे एहसास दिलाया जा रहा है कि आज आखिरत की तैयारी करो, आज रसूल पर ईमान ले आओ, वरना फिर दुनिया में बच भी गए तो अल्लाह के यहाँ बच नहीं सकते। अस्समा उमुन फतेरुम बे, जिस दिन की सख्ती से आसमान फटा जा रहा होगा। मुनफतेरुम फतारा, फतूर अफतारी, इसके माने क्या होते हैं कि रोजे को जब आप तोड़ती हैं उसमें सुराख हो जाता है ना, तो इसी तरह मुनफतेरुन आसमान जो है वो फट जाएगा। बेही उस दिन का नवादहु मफूला, है वादा अल्लाह का जो पूरा होकर रहेगा। और अल्लाह का वादा तो पूरा होकर ही रहना है, कयामत तो आकर रहेगी। दिन इतना तवील होगा, इतना शदीद होगा, इतना सख्त होगा, ऐसा खौफ और हौल तारी होगा कि बच्चा भी बूढ़ा हो जाए, बच्चा भी बुढ़ापे की उम्र को पहुंच जाए या फिर वैसे ही बूढ़ा हो जाए। तो लोगों, तुम उस दिन की तैयारी क्यों नहीं करते? इन्ना हाज़िही तज़किरा, ये है एक नसीहत। फमन शाअ इत्तख़ज़ा, बस अब जिसका दिल चाहे इत्तख़ज़ा, पकड़ ले, इला रब्बिही, अपने रब की तरफ, सबीला, रास्ता, यानी अपनी मर्जी है कि कौन जो है वो अल्लाह की तरफ जाने का रास्ता इख्तियार करता है। फिर आप देखिए कि अब दूसरा रुकू है, और दूसरा रुकू जो है पूरा का पूरा रुकू एक आयत पर मुश्तमिल है। सईद बिन जुबैर की रवायत के मुताबिक ये पहले रुकू के 10 साल बाद नाजिल हुआ। इसमें नमाज तहज्जुद के मुतल्लिक इब्तदाई हुक्म में कमी कर दी गई जो पहले रुकू के आगाज में दिया गया था। अब यहां पे ये कहा जा रहा है कि जहां तक तहज्जुद की नमाज का मामला है तो जितनी आसानी से पढ़ सको पढ़ लिया करो। तो मुसलमानों को असल एहतमाम जिस चीज का करना चाहिए वो 5 वक्त की फर्ज नमाज है, और फर्ज नमाज पूरी पाबंदी के साथ पढ़ें, और ज़कात का फर्ज जो है वो ठीक ठीक अदा करते रहें, और अल्लाह की राह में अपना माल खुलूस नीयत के साथ दिया करें। और साथ ही बताया कि मुसलमानों, तुम जो नेकी भी अल्लाह की खातिर करोगे वो कभी ज़ाया नहीं होगी, तुम उसका अजर अल्लाह के यहाँ मौजूद पाओगे। और याद रखना, दुनिया को तुम छोड़ जाने वाले हो और असल में तुम्हें जो है वो तुम्हारे नेक अमाल की जजाई है जो तुम्हें मिलेगी। अब आप देखें कि आयत नंबर 20 में बड़ा ही खूबसूरत अंदाज है, इन्ना रब्बा का यालमु, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम्हारा रब जानता है, अन्ना का तकुमु, के तू कयाम करता है, अदना करीब, मिन सुलुसै लैली, दो तहाई रात, सुलुस सुलुस जो है इसके मानी है दो तिहाई, कि तुम दो तिहाई रात के करीब जो है वो कयाम करते हो। व निस्फाहू, और कभी आधी रात, व सुलुसाहू, और कभी एक तिहाई रात, व ताइफतुम मिनल्लज़ीना माक, और तुम्हारे साथियों में से भी एक ग्रोह ये अमल करता है। अब आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया गया था ना कि या अय्युहल मुज़म्मिल कुमिल लैला इल्ला कलीला, निस्फहू अविन कुस्मिनहु कलीला, औजिद अलैहि वरत्तिलिल कुरआन तरतीला। सहाबा को हुक्म तो नहीं दिया गया था, ये क़याम लैल की तहज्जुद की हदायत तो आप ही को की गई थी, लेकिन मुसलमानों के अंदर, सहाबा के अंदर प्यारे रसूल की पैरवी, नेकियां कमाने का जो गैर मामूली जज्बा था, तो इस वजह से अक्सर सहाबा तहज्जुद की नमाज का एहतमाम किया करते थे। और अब यहां पर अल्लाह ताला ने अपने रसूल को जो है क्या हुक्म दिया कि नमाज तहज्जुद जो है अब इसमें आपके लिए जो है वो कमी की जाती है, यानी तेरा रब जानता है کہ تم کبھی دو تہائی رات کے قریب، کبھی آدھی رات، کبھی ایک تہائی رات عبادت میں کھڑے رہتے ہو. کیونکہ پیچھے آپ نے پڑھا تھا نا، حکم آدھی رات کا تھا کہ یا اس سے تھوڑا زیادہ کر لو یا اس سے تھوڑا کم کر لو، اور گھڑیاں وغیرہ تو موجود نہیں تھیں، اوقات کا صحیح اندازہ نہیں ہوتا تھا، تو کبھی دو تہائی رات عبادت میں گزرتی، کبھی ایک تہائی رات عبادت میں گزرتی، اور پیارے رسول اور صحابہ تہجد میں کھڑے رہتے، اور ساتھ ہی پیارے صحابہ کی تعریف کی کہ تمہارے ساتھیوں میں سے بھی ایک گروہ یہ عمل کرتا ہے. واللہ یقدر اللیل والنہار، اللہ ہی رات اور دن کے اوقات کا صحیح حساب رکھتا ہے. اب یہاں پہ جو ہے یہ بتا رہا ہے کہ تم تو اس کا صحیح اندازہ نہیں کر سکتے، اللہ کو خوب پتہ ہے کہ تم پورے اہتمام کے ساتھ یہ تہجد کی نماز پڑھ رہے ہو، تمہارے ساتھ صحابہ کا ایک گروہ بھی ہے، اور اللہ کو پتہ ہے کہ تم جو ہے وہ کتنی دیر کھڑے رہتے ہو، تو رات اور دن کے اوقات کا حساب اللہ کو پتہ ہے، وہ تمہاری نیکیوں کو ضائع نہیں کرے گا. علما، جان لیا اللہ نے، اللہ توسوہو، کہ تم اوقات کا ٹھیک شمار نہیں کر سکتے، فتاب علیکم، لہٰذا اس نے تم پر مہربانی فرمائی. اب کیا کرو، فقرأوا ما تیسر من القرآن، اب جتنا قرآن آسانی سے پڑھ سکتے ہو پڑھ لیا کرو. اب آپ دیکھیں فتاب علیکم، انا ربا کا سے لے کر یہاں تک، ایک طرف پیارے رسول صلی اللہ علیہ وسلم کی غیر معمولی جو عبادت ہے اللہ تعالیٰ نے اس پر تعریف کی ہے، پھر صحابہ کی جو تہجد کی نماز ہے اس پر تعریف کی ہے، اور اللہ تعالیٰ نے ساتھ ہی یہ بھی کہا ہے کہ اللہ تعالیٰ کو پتا ہے کہ کتنی دیر تم ایسے یہ کام کرتے ہو، آدھی رات، زیادہ، کم، اور یہ جو اوقات گزرتے ہیں اللہ ان کے اوقات کو ٹھیک جانتا ہے، تم لوگوں کو اس کا صحیح اندازہ نہیں ہو سکتا. تو اب کیا ہے کہ اللہ تعالیٰ نے تمہارے لیے آسانی کر دی ہے. اور آپ کو پتا ہے تابہ کے ساتھ اللہ کی پریپوزیشن آتی ہے، تو معنی ہوتے ہیں کہ توجہ کرنا، مہربانی کرنا. فقرأوا ما تیسر من القرآن، اس کے معنی ہے تہجد میں قرآن پڑھنا، تہجد میں ترتیل کے ساتھ قرآن کی تلاوت کرنا. اب یہاں پر یہ حکم دیا جا رہا ہے کہ فقرأوا ما تیسر من القرآن، کہ اب جس قدر ہو سکے، جتنا قرآن آسانی سے پڑھ سکتے ہو پڑھ لیا کرو. تو نماز میں طول زیادہ تر قرآن کی طویل قراءت سے ہوتا ہے، اس لیے فرمایا کہ تہجد کی نماز میں جتنا قرآن آسانی سے پڑھ سکتے ہو پڑھ لیا کرو، تو اس سے نماز کی طوالت میں خود بخود کمی واقع ہو جائے گی. یہ بات یاد رکھیں کہ تہجد فرض نہیں بلکہ نفل ہے. ایک شخص نے رسول اللہ سے پوچھا کہ دن رات میں کتنی نمازیں فرض کی گئیں، آپ نے فرمایا تم پر دن رات میں پانچ وقت کی نمازیں فرض ہیں. اس نے پوچھا کیا اس کے سوا بھی کوئی چیز مجھ پر لازم ہے، آپ نے فرمایا نہیں، الا یہ کہ تم اپنی خوشی سے کچھ پڑھو. اسے بخاری اور مسلم نے روایت کیا ہے. تو معنی کیا ہے کہ تم اپنی خوشی سے اگر نفل وغیرہ پڑھتے ہو تو اس کی جو ہے وہ اجازت ہے. تو فقرأوا ما تیسر من القرآن، اب جتنا قرآن آسانی کے ساتھ پڑھ سکتے ہو پڑھ لیا کرو. تو اس کے معنی یہ ہیں کہ اب جو ہے وہ اللہ تعالیٰ نے یہاں پہ مسلمانوں کے لیے، پیارے رسول صلی اللہ علیہ وسلم کے لیے جو ہے وہ رعایت دے دی، اللہ تعالیٰ نے ان پر جو ہے وہ مہربانی کر دی. اس سلسلے میں ہمیں احادیث بھی ملتی ہیں کہ اب آپ دیکھیں کہ ایک طرف رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ جو تھے وہ نماز پڑھتے تھے، رسول اللہ صلی اللہ علیہ وسلم تو تہجد کی نماز ایسے ہی پڑھتے تھے جیسے کہ تہجد کی نماز جو ہے وہ آپ پر فرض ہو. اور اب اللہ تعالیٰ نے یہ جو تہجد کی نماز میں رعایت کر دی، अब इसकी वजह भी बताई, इसकी क्या वजूहात सामने आती हैं। नंबर एक, अलिमा अन सयकूनु मिनकुम मर्दा, कि उसे मालूम है कि तुम में कुछ लोग मरीज होंगे। अब आप देखें कि जो मरीज हैं और अगर वो आधी रात या दो तिहाई रात या एक तिहाई रात तहज्जुद पढ़ें तो उनके लिए मुश्किल है ना। नंबर दो, वाखरूना यद्रिबूना फिल अर्दी, कुछ दूसरे लोग अल्लाह के फजल की तलाश में सफर करते हैं। वाखरूना, और दूसरे लोग यद्रिबूना मारते हैं, फिल अर्दी जमीन में। यद्रिबूना फिल अर्द का मतलब है जमीन में सफर करना। यब्तगूना, वो चाहते हैं, मिन फजलिल्लाह, अल्लाह का रिज्क। तो दूसरी वजह ये बताई कि तिजारती काम के लिए लोग सफर करते हैं, जॉब वगैरह करते हैं, तो ज़ाहिर दिन भर के थके हुए रात के लिए वक्त बहुत देर तक खड़ा रहना उनके लिए मुश्किल होता है। तीसरी वजह, व आखरूना युकातिलूना फी सबीलिल्लाह, और कुछ लोग अल्लाह की राह में जंग करते हैं। तो अब आप देखें कि जिहाद फी सबीलिल्लाह, अब ये वजह भी बता दी, क्योंकि सहाबा जो थे वो अल्लाह की राह में जिहाद करने के लिए दूर दराज के इलाकों के लिए दूर दराज के इलाकों में जाते, तो अल्लाह ताला ने उनके लिए सहूलत पैदा कर दी कि अपने हालात के मुताबिक नवाफिल जो है वो अदा करें। अब आप देखिए कि हज़रत उमर फ़ारूक रज़ी अल्लाह अन्हों ने एक मरतबा कहा, जिहाद फ़ी सबीलिल्लाह के बाद अगर किसी हालत में जान देना मुझे सबसे ज़्यादा महबूब है तो वो ये हालत है कि मैं अल्लाह का फजल तलाश करते हुए किसी पहाड़ी दर्रे से गुजर रहा हूँ और वहाँ मुझको मौत आ जाए। फिर उन्होंने यही आयत पढ़ी। हज़रत अब्दुल्ला बिन मसूद रदी अल्लाह की रवायत है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स मुसलमानों के किसी शहर में गल्ला लेकर आया और उस दिन के भाव पर उसे बेच दिया, उसको अल्लाह का कुर्ब नसीब होगा। फिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सूरत अल मुज़म्मिल की यह आयत नंबर 20 जो है वो तिलावत की। और इस आयत से पता चलता है कि पाक रिज़्क़ की तलाश, जिहाद फ़ी सबीलिल्लाह, इनका जो इकट्ठा ज़िक्र है, और बीमारी की मजबूरी। तो पाक रिज़्क़ की तलाश और जिहाद फ़ी सबीलिल्लाह, बीमारी की मजबूरी के अलावा ये जो जॉब करना है और रिज़्क़ हलाल की तलाश और अल्लाह के रास्ते में जिहाद, इन दोनों कामों को भी अल्लाह ताला ने नमाज तहज्जुद से माफ़ी और कमी का सबब करार दिया। इस्लाम में जायज़ तरीक़ों से रोज़ी कमाने की कितनी बड़ी फजीलत है, इस आयत से पता चलता है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अलकासिबु हबीबुल्लाह, कमाने वाला अल्लाह का दोस्त है, वो अल्लाह को बहुत प्यारा है। दोबारा कहा, फ़करा मा तयस्सरा मिन्हु, बस जितना कुरान बआसानी पढ़ा जा सके पढ़ लिया करो। अब आप देख लें कि अब यहाँ पर जो है दोबारा उसी बात को अल्लाह ताला ने कहा कि जितना कुरान आसानी से पढ़ सकते हो उतना कुरान जो है वो पढ़ लिया करो। तो इसमें कुरान पढ़ने से मुराद तहज्जुद में कुरान की तिलावत है, और मुफस्सरीन कहते हैं कि इसका मतलब यह है कि अब तहज्जुद की फर्जियत जो थी मनसूख हो गई। जैसे शुरू में फर्ज और नमाज तो हुई नहीं थी, और नमाज तहज्जुद जो थी वो मुसलमान पढ़ते थे और बड़ी पाबंदी के साथ पढ़ते थे, तो अब तहज्जुद जो थी उसकी फर्जियत मनसूख कर दी गई, क्योंकि अल्लाह ताला ने इजाज़त दे दी कि जितना कुरान आसानी से पढ़ सकते हो उसे पढ़ लिया करो। लेकिन करना क्या, व अकीम सलाता व आतु ज़कता व अक़्रिदुल्लाह क़र्दन हसना। फिर अल्लाह ताला ने तीन काम बताए, नंबर एक नमाज को कायम करना, नंबर दो और ज़कात अदा करना, नंबर तीन और अल्लाह को अच्छा कर्ज देते रहना। यहाँ पे जो है वो नमाज को कायम करना, मुफस्सरीन का इस पर इत्तफाक है कि इससे मुराद पांच वक्त की फ़र्ज नमाज है। पांच नमाजें जो फ़र्ज की गई उसको कायम करने का हुक्म दिया जा रहा है। व आतु ज़कता, और ज़कात फ़र्ज कर दी गई तो इससे मुराद जो है वो फ़र्ज ज़कात है। याद रखिएगा यहाँ पे अल्लाह ताला कह रहे हैं और ज़कात अदा करो, तो ये आयत जो है ये कब नाजिल हुई, ये मदीना में नाजिल हुई, क्योंकि मक्का में ज़कात फ़र्ज नहीं हुई थी, زکوٰۃ ہجرت کے دوسرے سال مدینہ میں فرض ہوئی. اور بعض لوگ یہ کہتے ہیں کہ زکوٰۃ جو ہے وہ اللہ تعالیٰ نے جب فرض کر دی تو رسول اللہ صلی اللہ علیہ وسلم جیسے مکہ کے آخری دور میں تھے, لیکن اس کا جو نصاب, اس کی مقدار, اس کی جو تفصیلات تھیں وہ مدینہ میں ہجرت کے دوسرے سال میں بیان کی گئیں. تو بہرحال جو زیادہ رائے ہے وہ یہی ہے کہ زکوٰۃ جو ہے وہ مدینہ میں ہجرت کے دوسرے سال جو ہے وہ نازل کی فرض کی گئی. تو یہاں پہ کہا گیا کہ زکوٰۃ ادا کرو, وَأَقْرِضُوا اللَّهَ قَرْضًا حَسَنًا, اور اللہ کو اچھا قرض دیتے رہو. اب آپ دیکھیں کہ زکوٰۃ کے علاوہ اپنا مال اللہ کی راہ میں خرچ کرنے کے لیے کہا جا رہا ہے, تو اللہ کو قرض حسنہ دینا اس کے معنی کیا ہیں کہ جہاد فی سبیل اللہ, اللہ کے بندوں کی مدد اور خدمت خلق کے کام, بھلائی کے کام, صدقہ جاریہ کے کام, اور اقرض اللہ قرضاً حسنا کہ اس سے مراد ہے کہ اللہ کے راستے میں جب مال خرچ کیا جائے تو اخلاص نیت کے ساتھ خرچ کیا جائے, اور جو ہے وہ اللہ سے اجر لینے کے لیے خرچ کیا جائے. اور جب انسان اللہ کے راستے میں خرچ کرتا ہے تو کبھی وہ ضائع نہیں ہوتا, اللہ ہی ہے جو اس کا اجر دے گا اور بہترین اس کا اجر دے گا. تو یاد رکھیں کہ نماز کے بغیر دین کی بنیاد گر جاتی ہے, اور زکوٰۃ دینا ایمان کی دلیل ہے. اسلام کا یہی وہ رکن ہے جس کے ذریعے غریبوں کی, مسکینوں کی, یتیموں کی, بیواؤں کی جو ہے وہ ضرورتیں پوری کی جاتی ہیں, قرضداروں کو قرضوں کے بوجھ سے نجات دلانا. اور اللہ تعالیٰ نے مومنوں کو صدقہ خیرات کرنے کی تلقین کی ہے, بار بار یہ بات کہی ہے کہ لوگوں اللہ کو قرض حسن دو, اور ہر وہ مال جو اللہ کی رضا کے لیے دیا جائے قرض حسنہ کہلاتا ہے. حلال کمائی سے دیا جانا چاہیے, کیونکہ اللہ حرام مال قبول نہیں کرتا. پھر صدقہ کر کے احسان نہ جتایا جائے ورنہ صدقہ ضائع ہو جائے گا. وما تقدموا لأنفسكم, اور جو کچھ تم آگے بھیجو گے یہ تمہارے اپنے ہی نفس کے لیے ہے, من خیرن, اور ساتھ ہی یہ فرمایا کہ ایک تو یہ کہ تمہارے اپنے نفس کے لیے ہے, اور من خیرن نیک عمل, یعنی جو کچھ بھلائی تم اپنے لیے آگے بھیجو گے, نیکی میں سے آگے بھیجو گے, لأنفسکم, تمہارے اپنے لیے ہے جس کو تم آگے بھیجو گے, تجدوہ عند اللہ, تم پاؤ گے اس کو اللہ کے پاس, ہوا خیرن, وہ بہت ہی زیادہ بہتر ہے, وعظم اجرا, اور اس کا بہت بڑا اجر ہے, واستغفر اللہ, اور اللہ سے مغفرت مانگتے رہو, ان اللہ غفور الرحیم, بے شک اللہ بڑا غفور الرحیم ہے. تو یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ اللہ نیکی کو ضائع نہیں کرتا, کہ جو نیکی اور جو صدقہ خیرات, جو انفاق, جو نیکیاں, نمازیں, زکوٰۃ, صدقہ خیرات, جو کچھ بھی تم کرو گے اس کا اجر اللہ کے ہاں پاؤ گے, کیونکہ اللہ جو ہے وہ نیکیوں کو ضائع نہیں کرتا. ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم نے پوچھا کہ تم میں سے کون ہے جس کو اپنا مال اپنے وارث کے مال سے زیادہ محبوب ہے. لوگوں نے عرض کیا, یا رسول اللہ, ہم میں سے کوئی بھی ایسا نہیں ہے جسے اپنا مال اپنے وارث کے مال سے زیادہ محبوب نہ ہو. آپ نے کہا, سوچ لو تم کیا کہہ رہے ہو. اعلموا ما تقولون, لوگوں نے کہا, یا رسول اللہ, ہمارا حال واقعی یہ ہے. اس پر آپ نے فرمایا, تمہارا اپنا مال تو وہ ہے جو تم نے اپنی آخرت کے لیے آگے بھیج دیا, اور جو کچھ تم نے روک کر رکھا وہ تو وارث کا مال ہے. بخاری نسائی نے اس کو روایت کیا ہے. تو ہم بھی دیکھتے ہیں کہ ہم نے آخرت کی کیا تیاری کی ہے, اور جو ہے وہ سب سے آخر میں کہا جا رہا ہے کہ اللہ سے استغفار کرو کہ اللہ بڑا غفور الرحیم ہے, اللہ بڑا بخشنے والا ہے. رسول اللہ صلی اللہ علیہ وسلم ایک دن میں 70-70 دفعہ اور 100-100 دفعہ استغفار کرتے تھے. تو ہمیں بھی جو ہے وہ اپنی زندگی میں استغفار کو رواج دینا چاہیے, کثرت سے کرنا چاہیے, ये थी सूरत अल मुजम्मिल। मुझे ये सूरत बहुत ही प्यारी लगती है, ये मेरे बचपन का सरमाया है। मेरी बड़ी बहन जिनका नाम परवीन था, मैं उन्हें आप ही हम कहते थे, हम सात बहन भाइयों में वो सबसे बड़ी थी। एन जवानी में वो फौत हो गई थी, 34-35 साल में, तीसरी बच्चे की जब पैदाइश का वक्त था तो उस वक्त उनकी डेथ हुई। ये उन्होंने बचपन में मुझे याद करवाई थी, खुद भी याद की थी, मुझे भी करवाई थी, मैं बहुत छोटी थी उस वक्त। और जब मैं सूरत मुजम्मिल को पढ़ती हूँ मुझे इतनी अच्छी लगती है, और मैं उनको दुआ भी देती हूँ, और मैं सोचती हूँ कि देखें, मुझे शऊर भी नहीं था जब उन्होंने इसको याद करवा दिया। और जो भी आप नेकी करते हैं और आप किसी बच्चे को अपने साथ लगा कर उंगली पकड़ कर करवा देते हैं, तो बाद में उसको एहसास होता है, तो फिर वो उसको जब शऊर होता है तो वो दुआ भी देता है, और मरने वाले के लिए आपका वो अमल सदका जारिया बन जाता है। तो सूरत अल मुजम्मिल बहुत ही खूबसूरत सूरत है। इससे अमल के क्या उसूल निकलते हैं, हमारे लिए अमल के उसूल क्या मिलते हैं? नंबर एक, इसमें जो है ये बताया जा रहा है कि जो कुरान मजीद है, कुरान मजीद के अहकाम पर अमल करने के लिए और उसकी तालीम पर, तालीम जो है उसका नमूना बनकर दिखाने के लिए, इसकी दावत को लेकर सारी दुनिया के सामने उठने के लिए जो लोग ये जिम्मेदारी लेते हैं, उनके लिए ज़रूरी है कि वो अपने लिए तहज्जुद की नमाज को लाजिम कर लें। है तो नफल, लेकिन नवाफिल में सबसे अफजल और आला दर्जा है, तो उनको तहज्जुद की नमाज पढ़नी चाहिए। तो जो भी ज़िंदगी में बड़े काम करना चाहते हैं, उनका बड़ा मिशन है, तो उनको खलवतों में, उनको रातों में उठ उठ कर अल्लाह से लौ लगानी चाहिए। और रात के वक्त तहज्जुद में वही उठता है जिसकी किस्मत जागती है, सारी दुनिया सोती है। बहुत खुशकिस्मत लोग हैं, बहुत कम लोग हैं, लेकिन बहुत ही खूबसूरत और बहुत ही प्यारे लोग हैं जो रात के वक्त उठते हैं। तो हम अल्लाह से दुआ करते हैं कि अल्लाह अपने उन खुशकिस्मत लोगों में मुझे और आपको, हम सबको शामिल कर लीजिए। हज़रत अब्दुल्ला बिन उमर रज़ी अल्लाह अन्हु तहज्जुद पढ़ा करते थे, फिर उन्होंने जो है किसी वजह से तहज्जुद जब ना पढ़ी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पता चला तो आपने कहा कि जो है वो अल्लाह को अमल बहुत पसंद है जो खात थोड़ा हो लेकिन मसलसल हो। हम भी पढ़ लेते हैं कभी कभार, है ना, और फिर वो छूट जाती है, तो हम अल्लाह ताला से तहज्जुद के लिए इस्तकामत मांगते हैं। अमल का दूसरा उसूल कि कुरान की तजवीद और तरतील सीखना, और इस पे तदब्बुर करना, गौर व फिक्र करना, ये बहुत ज़रूरी है। तो आप भी कुरान की तरतील और तजवीद सीखिए। इंशाल्लाह अब ये कुरान मुकम्मल हो रहा है और आपके लिए इंशाल्लाह इवनिंग में ही तजवीद और तरतील की बाकायदा क्लास शुरू की जाएगी, ताकि कुरान पढ़ना आए, नाजरा आए, और इसकी तरतील और तजवीद जो है वो सही हो सके। अमल का तीसरा उसूल के लोगों की बेहूदगियों का जवाब देने की बजाय जो है, अल्लाह ताला ने यहाँ पे कहा है कि सब्र कीजिए और शराफत के साथ उनसे अलग होइए, यानी उनकी गलत बातें जो हैं उनको इग्नोर कीजिए। जैसे अक्सर आप कहते हैं, पूछते भी हैं लोग कि फ़लाने ऐसे कह दिया, कभी बीवी शोहर को, शोहर बीवी को, दोस्त दोस्त को, सास बहू को, बहू सास को, और हमसाए एक दूसरे को लोग बुरा भला करते हैं ना। तो जो रसूल अल्लाह की सुन्नत पर अमल करने वाले हैं, जो अल्लाह को राज़ी करने वाले हैं, उनसे कहा जा रहा है कि वस्बिर अला मा यकूलूना वहजुरहुम हजरन जमीला। फिर इसके साथ ही जो है वो अमल का एक अहम उसूल जो है वो ये है कि नमाज कायम करना, ज़कात देना और सदका खैरात करना, कि अल्लाह को ये अमल जो हैं ये बहुत पसंद हैं, और इसका अजर जो है वो अल्लाह ही देगा। इमाम इब्ने कय्यम रहमतुल्लाह अलैह कहते हैं, क़यामत के दिन हर उस सांस पर नदामत होगी जिसमें आखरत ना कमाई होगी। अल्लाहु अकबर। और हम अल्लाह से दुआ करते हैं कि हमारी ज़िंदगी के जितने दिन हैं तो अल्लाह ताला हमें जो है वो आखरत की तैयारी करने वाला बनाए। और अमल का आखिरी उसूल जो है वो अस्तग़फ़ार करना, और सैयदुल अस्तग़फ़ार आप ज़रूर याद करें। اللهم أنت ربي لا إله إلا أنت خلقتني وأنا عبدك وأنا على عهدك ووعدك ما استطعت أعوذ بك من شر ما صنعت أبو لك بنعمتك علي وأبو بذنبي فاغفر لي فإنه لا يغفر الذنوب إلا أنت. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس نے اس پہ یقین رکھتے ہوئے دن کو پڑھا اور وہ رات ہونے سے پہلے فوت ہو گیا تو وہ جنتی ہوگا, جس نے رات کو یقین رکھتے ہوئے پڑھا اور صبح سے پہلے وہ فوت ہو گیا تو وہ جنتی ہوگا. اور اسے بخاری نے روایت کیا ہے. اللہ تعالیٰ مجھے اور آپ کو عمل کرنے والا بنائے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.